أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. حرمت عليكم أمهاتكم أن تنكحوهن وشملت الجدات من قبل الأبي وبناتكم وشملت بنات الأولاد وإن سفرت وأخواتكم من جهة الأبي أو الأمي وعماتكم أو أخوات آبائكم وجدادكم وخالاتكم أو أخوات أمهاتكم وجداتكم وبنات الأخي وبنات الأختي ويدخل فيهن بنات أولادهم وأمهاتكم اللاتي أرضعنكم قبل استكمال الحولين خمس رضعات كما بينه الحديث وأخواتكم من الرضاعة ويلحق بذلك بسلسة بنات منها وهن من أرضعتهن موطوءتهن والعمات والخالات وبنات الأخ وبنات أختي منها الحديث يحرم من الرضاعة ما يحرم من النسب رواه البخاري ومسلم.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. حرمت عليكم أمهاتكم وبناتكم وأخواتكم وعماتكم وخالاتكم وبنات الأخ وبنات الأخت محرمات عورتوں کا بیان شروع ہو رہا ہے کون کون سی عورتوں سے نکاح نہیں کرنے کا. اس میں ایک سبق کل بتلا دیا تھا ما نکح آباؤکم من النساء. دوسرا نسبی رشتے کی وجہ سے حرام ہونے والی عورتیں. حرمت کا سبب ہے بنیادی نسب, تو نسبی رشتے کی وجہ سے کون کون سی عورتیں حرام ہوگی؟ تو نمبر ایک مائیں, ماں کے اندر ماں نانی دادی سب آ گئے, تین طرح کی مائیں آ گئے. اوپر تک پر دادی پر نانی ان سے نکاح نہیں ہو سکتا ہے. نمبر دو بیٹیاں, بیٹی پوتی نواسی نیچے تک سب آ گئے. بہنیں تیسرے نمبر پر, تین طرح کی بہنیں آتی ہے, عینی اللاتی اخیافی. ماں باپ ایک, ماں ایک باپ الگ, باپ ایک ماں الگ, تینوں طرح کی بہنیں آ گئی. پھوپھیاں, پھوپھی کا کیا مطلب؟ ابا کی بہن, ابا کی تینوں طرح کی بہنیں مراد ہے. ابا کی باپ شریک بہن, ابا کی ماں شریک بہن, ابا کی ماں باپ شریک بہن, تینوں طرح کی پھوپھیاں مراد. دادا نانا کی بہن, وہ بھی صرف پھوپھیوں میں آتی ہے. دادا کی عینی بہن, دادا کی اللہ دی بہن, دادا کی اخیافی بہن, سب پھوپھی. خالہ, دیکھو خالہ سمجھو کس کو کہتے ہو اور تم کس کو سمجھتے ہو. خالہ کا مطلب ہوتا ہے والدہ کی حقیقی بہن, ماں باپ دونوں ایک ہو, یا والدہ کی اللاتی بہن, باپ ایک ماں الگ, والدہ کی اخیافی بہن, ماں ایک باپ الگ. یہی حال دادی کی بہن, نانی کی بہن, یہ سب جو ہے خالاؤں میں آتی ہے, ان سے نکاح کرنا حرام ہے. دادی کی بہنیں, نانی کی بہنیں, کہیں بھی ڈولچی والی نہیں ہے یہاں لکھی ہوئی, اور خالہ حکم کی تفسیر میں دلچی والی خالہ, جانتے ہو؟ نہیں جانتے. تمہیں زاہد علی دنیا کا لقب دینا چاہیے. اور بھتیجیاں, بھتیجیاں سے کیا مراد؟ تینوں طرح کی بھائی کی بیٹیاں, عینی بھائی کی بیٹی, اللہ دی بھائی کی بیٹی, اخیافی بھائی کی بیٹی. وبنات الاخت بھانجیاں, تینوں طرح کی بہن کی بیٹیاں, عینی بہن کی بیٹی, اللہ دی بہن کی بیٹی, اخیافی بہن کی بیٹی. پھر نیچے تک چلے جانے کا, یہ سب رشتے اصول فروع نسب کے اعتبار سے شریعت کے اندر حرام ہیں، گویا ان عورتوں کی ذات بول کر کے نکاح کی حرمت کو آیت میں مراد لیا گیا ہے. دوسرا سبب حرمت کا، وَأُمَّهَاتُكُمُ اللَّاتِي أَرْضَعْنَكُمْ، تمہاری رضائی مائیں، حرمت کا دوسرا سبب ہے رضاعت. رضاعت کا مطلب لینے کا، مدت رضاعت میں کسی عورت کا دودھ پیا تو ماں کل ہو گئی، بچہ جز ہو گیا، جزیت اور کلیت کا رشتہ ہو گیا، اسی لیے نکاح حرام ہو گیا. وہ عورت رضائی ماں بن گئی اور یہ اس کا رضائی بچہ بن گیا، یہ حرمت ہو گئی. اور رضاعت میں بھی تمام رشتے حرام ہو جائیں گے جو نسب میں حرام ہوتے ہیں. حدیث موجود ہے کہ رضاعت کی وجہ سے وہ تمام عورتیں حرام ہو جائے گی جو نسب کی وجہ سے حرام ہوتی ہے. ایک دو استثناء ہے جو آپ نے قدوری میں پڑھے ہیں. تو یہ ہے سبب رضاعت. اس لیے مدت رضاعت کے بعد اگر کسی بچے نے کسی عورت کا دودھ پیا تو حرمت متعلق نہیں ہوگی. اسی لیے عوام میں ایک غلط مسئلہ مشہور ہے، کوئی آدمی اپنی بیوی کا دودھ پیوے تو نکاح فاسد ہو جائے گا. بیوی کا دودھ پینا ناجائز ہونا الگ مسئلہ ہے، اور اس کی وجہ سے نکاح فاسد ہو جانا یہ غلط مسئلہ ہے. لوگ کیا کہتے ہیں کہ وہ بیوی ماں بن گئی نہیں، یہ بیٹا بن گیا، دودھ پیا اس لیے نکاح فاسد. تو یہ بات یاد رکھنے کی، مدت رضاعت مراد ہے، اور امام صاحب کے نزدیک 2.5 سال، مطلب کہ بچہ 2.5 سال کا ہو وہاں تک اگر دودھ پیا تو حرمت رضاعت متعلق ہو جائے گی. اب رضاعت کا کیا مطلب، چونکہ علامہ سیوطی شافعی المسلک ہے اس لیے تفسیر اپنے مسلک سے کریں گے. 5 مرتبہ دودھ پینا مراد ہے، 5 مرتبہ چوسنا. امام صاحب رحمت اللہ علیہ یہ فرماتے ہیں کہ قلیل، کثیر، قطرہ، قطرتین، ہر حال کے اندر حرمت متعلق ہو جائے گی. چونکہ آیت مطلق ہے، وَأُمَّهَاتُكُمُ اللَّاتِي أَرْضَعْنَكُمْ، یہاں کوئی قید نہیں ہے 5 رضاعت کی، 5 مرتبہ چوسنے کی. اور یہی حال ہے کہ حدیث يَحْرُمُ مِنَ الرَّضَا مَا يَحْرُمُ مِنَ النَّسَبِ، وہ بھی مطلق ہے، اسی لیے اس کے اندر کوئی قید نہیں ہے. وَأَخَوَاتُكُمْ مِنَ الرَّضَاعَةِ، اور تمہاری رضائی بہنیں، یعنی جس عورت کا تم نے دودھ پیا اس کی حقیقی یا رضائی بیٹیاں تمہاری رضائی بہن ہو جائے گی. اب اس میں زمانہ ایک ہونا بھی ضروری نہیں، تم نے تمہارے بچپن میں کالی کا دودھ پیا تھا اور 25 سال کے بعد جو ہے کالی سے لالی نے دودھ پیا، تبھی وہ لالی تمہاری رضائی بہن بن جائے گی. تو اس میں زمانہ متحد ہونا شرط نہیں، کبھی بھی دودھ پی رہے آپ کی رضائی ماں سے کوئی تو آپ کی رضائی بہن بن جائے گی. وَأَخَوَاتُكُم مِّنَ الرَّضَاعَةِ، حدیث کے ذریعے سے اس کے اندر رضائی لڑکیاں بھی شامل، اور وہ کس کو کہیں گے؟ اس شخص کی موتو آنے دودھ پلایا ہو، اس شخص کی موتو آنے دودھ پلایا ہو. اب یہ جو دودھ پلانے والی ہے اس کا شوہر یہ بچے کا رضائی باپ بن گیا، اور اس طریقے سے دونوں میں رشتہ حرمت کا آ گیا. پھر وہ شوہر کی بہنیں پھوپھی بن جائے گی رضائی، رضائی ماں کی بہنیں رضائی خالہ بن جائے گی، اور وبنات الاخت وبنات الاخت اخی والاخت، یعنی رضائی بھائی کی لڑکیاں رضائی بہن کی لڑکیاں، یہ سب بھی جو ہے آپس میں حرمت ان سے متعلق ہو جائے گی. چونکہ صحیح بخاری کی روایت میں ہے कि रजात की वजह से वो तमाम रिश्ते हराम होंगे जो नसब की वजह से हराम होते हैं। तीसरा सबब सिहर स्वाद छोटी हारा ससुराली रिश्ता, क्योंकि ससुराली रिश्ता भी कुरान में बतौर नेमत बयान किया गया, वल्लज़ी खलक़ मिनल माई बशरन फजअलहू नसबन व सिहरा, दोनों को बतौर नेमत एक साथ बयान किया, नसबी रिश्ता ससुराली रिश्ता दोनों एक जैसी अल्लाह की बड़ी नेमत है, इसीलिए तो लोग उसको जन्नत नगर कहते हैं ससुराली रिश्ते को। तो ससुराली रिश्ते की वजह से हराम होने वाली औरतें, व उम्महातु निसाइकुम, बीवी की माँ सास अम्मा जो बेचारी हर वक्त सांस लेती रहती है कि मेरी बेटी का ससुराल में क्या होगा क्या होगा, इसीलिए उसको सास अम्मा कहते हैं। तो बीवी की माँ वो हराम, वरबाइबुकुमुल्लाती फी हुजूरिकुम, रबीबतुन की जमा है, रबीबा किसको कहते हैं, एक औरत से तुमने निकाह किया, उस औरत के अगले वाले शोहर की बच्ची, उसको कहा जाता है रबीबा। अब ये रबीबा की हुर्मत की एक शर्त है कि तुमने एक औरत से निकाह किया, उस औरत के अगले शोहर की बच्ची है, तो तुमने उस औरत के साथ जिमा किया, खलवते सहिया की, तो अब ये बच्ची से निकाह दायमी तौर पर हराम हो जाएगा। और अगर इस औरत के साथ निकाह करने के बाद जिमा खलवत नहीं हुई और उससे पहले तलाक या और वफात हो गई, तो ये रबीबा के साथ निकाह हलाल रहेगा। हुजूरिकुम का क्या मतलब, कि आम मतन जब किसी औरत से आप निकाह करोगे तो वो अपने अगले शोहर से होने वाली बच्चियों को भी नए घर में लेके आएगी, आपके घर लेकर के आएगी, आपकी परवरिश में लेकर के आएगी कि भाई मुझे आपसे निकाह करना है, लेकिन मेरे अगले वाले शोहर से भी मुझे एक बच्ची है, वो बच्ची कहाँ अटवाएगी, मैं उसको अपने साथ लेकर के तुम्हारे घर आऊंगी। तो ये एक आम दस्तूर का तस्करा है, और तरगीब भी देनी है, मुकद्दम करने में नुक्ता तरगीब का निकल सकता है कि अगर तुम्हारी बीवी की अगले शोहर की बच्ची हो तो उसको अपने साथ लाने की इजाज़त दो, ताकि तुम्हारे घर के अंदर एक बगैर बाप की बच्ची की खिदमत और परवरिश हो और उसका सवाब तुमको मिल जाए। इसलिए कि इसका बाप तो कोई और है, वो उसके बाप ने तलाक दे दी थी उसकी बीवी को या मर गया था, अब वो बच्ची बे बाप की है और माँ आपके साथ निकाह कर रही है, आने दो उसमें, क्यों मना करते हो। लोग आजकल शर्त लगाते कि भाई ऐसी मुतल्लका मुतवफ़ा ना बेवा औरतों से निकाह करना हो तो शर्त लगा दे, बच्चे नहीं लाने के तो मेरे साथ शादी कर। अब बच्चे नहीं लाने के तो अब बच्चे कहाँ रहेंगे, नाना नानी के पास रहेंगे, मामू के यहाँ रहेंगे, और वो अगर ठीक ठाक नहीं है तो वो बच्चे रखड़ जाएंगे, जाए और बर्बाद हो जाएंगे। इसीलिए तरगीब दी, तकदीम में तरगीब का नुक्ता निकल सकता है कि ऐसी औरत से जब तुम निकाह करो और वो अपने अगले शोहर के बच्चों को लाने की इजाज़त मांगे तो दो के ले आओ, ताकि खिदमत और परवरिश का आपको सवाब मिल जाए। जो तुम्हारी तरबियत में है, ये सिफत है गालिब हाल के मुआफ़क़त से बयान की गई, यानी आम मतन वो बच्ची माँ के साथ तुम्हारी परवरिश में आती है। मिन निसाइकुम, तुम्हारी उन औरतों से जिनसे तुमने जिमा किया, मिन निसाइकुमुल्लाती दखलतुम बिहिन्न फइल्लम तकूनु दखलतुम बिहिन्न फला जुनाह अलैकुम, और अगर तुमने निकाह करने के बाद बीवी से जिमा नहीं किया तो उसके अगले शोहर की बच्ची के साथ निकाह करने में तुमको कोई गुनाह नहीं है। इज़ा फारक़तुमुहुन्न, जबकि तुमने उनको छोड़ दिया तो अब उसकी बेटी अगले शोहर वाली उससे तुम निकाह कर सकते हो। वहलाइलु अबनाइकुमुल्लदीन मिन अस्लाबिकुम हलीला, हलाइल حل کے معنی اترنے کے، اور شوہر بیوی پر اترتا ہے، یا یہ کہ ایک کپڑے میں حلول کرتا ہے، اسی لیے ان کو حلائل کہا جاتا ہے. تمہارے بیٹوں کی وہ بیویاں جو تمہارے سلبی یعنی نسبی بیٹے ہیں، یعنی بہو کے ساتھ خسر ابا کا نکاح دائمی طور پر حرام ہو جاتا ہے، چاہے بیٹا زندہ ہو، چاہے بیٹے نے طلاق دے دی، چاہے بیٹا مر گیا، لیکن بہو کے ساتھ خسر ابا نکاح کبھی بھی نہیں کر سکتے. اور بہو کی وجہ تسمیہ یہ کہ وہ بھاؤ جیسی ہوتی ہے، اس وجہ سے چھوٹے بچے اس کو ڈراتے نا، بھاؤ آیا. تو لکھا یقال للبہو بہو لانہا مثل البہو، اس وجہ سے. وحلائل ابنائکم الذین من اصلابکم، اور تمہاری سلبی بیٹوں کی بیویاں، ان سے نکاح کرنا حرام ہے تمہارے واسطے، بخلاف متبنہ کے. متبنہ کا کیا مطلب؟ لے پالک، منہ بولا بیٹا. متبنہ حقیقی بیٹے کے درجے میں نہیں، اسی لیے اس کی بیوی کو جب متبنہ طلاق دے دے گے یا متبنہ مر جاوے تو عدت کے بعد اس کے ساتھ تم نکاح کر سکتے ہو. ہنگامہ کھڑا کر دیا بیوقوفوں نے، لوگوں نے، جب نبی کریم صلی اللہ علیہ وسلم نے حضرت زید کی بیوی سے نکاح کیا، حضرت زینب رضی اللہ تعالی عنہ سے، تو لوگوں نے ہنگامہ کھڑا کر دیا کہ دیکھو اپنے بیٹے کی بیوی سے نکاح کیا. حضرت زید حضور کے متبنہ تھے، حقیقی بیٹے تھوڑے ہی تھے. فلما قضا زید منہا وطرن زوجناکہا، کہا لکی لا یکون علی المؤمنین حرج فی ازواج ادعیائہم. ادعیا کا کیا مطلب؟ منہ بولے بیٹے. تو متبنہ تو منہ بولا بیٹا ہے، کوئی حقیقی بیٹا ہو رہا ہی ہے، اسی لیے نکاح حلال رہے گا. وَأَن تَجْمَعُوا بَيْنَ الْأُخْتَيْنِ، دو بہنوں کو ایک ساتھ نکاح میں جمع بھی نہیں کر سکتے. یعنی ایک عورت سے آپ نے نکاح کیا تو اس کی بہن سے شادی نہیں کر سکتے، چاہے اس کی حقیقی بہن ہو، اللاتی ہو، اخیافی ہو، رضائی ہو، کسی طرح کی اس کی بہن ہو، اس کے ساتھ نکاح آپ کے لیے جائز نہیں. ہاں بدل کے کر سکتے ہیں، آپ نے بیوی کو طلاق دے دی تو اس کی بہن سے نکاح ہو سکتا ہے، بیوی مر گئی، بہن سے نکاح ہو سکتا ہے اس کی، لیکن ایک ساتھ ایک وقت کے اندر بیوی اور اس کی بہن کو نکاح میں جمع نہیں کر سکتے، یہ حرام ہے شریعت کے اندر. یہ تو ہو گیا قانونی معاملہ. اور حدیث شریف کے ذریعے سے اس میں لاحق کیا گیا ہے بیوی اور بیوی کی پھوپھی کو نکاح میں جمع کرنا. آپ نے اپنی بیوی سے نکاح کیا تو بیوی کے ہوتے ہوئے اس کی پھوپھی سے، بیوی کی پھوپھی سے نکاح نہیں کر سکتے. بیوی موجود ہے تو بیوی کی خالہ سے نکاح نہیں کر سکتے، یہ نکاح ممنوع ہو جائے گا. ہاں انفرادی کر سکتے. کیا مطلب؟ بیوی کو طلاق دینے کے بعد اس کی پھوپھی سے نکاح کر سکتے ہو، بیوی کے مر جانے کے بعد اس کی خالہ سے نکاح کر سکتے ہو، لیکن بیوی کے ہوتے ہوئے اس کی پھوپھی اور اس کی خالہ وغیرہ سے نکاح نہیں کر سکتے. اس کے لیے آپ نے کتب فقہ میں ایک اصول سمجھا کہ دو ایسی عورتوں کو ایک ساتھ نکاح میں نہیں جمع کر سکتے کہ اگر ان دو عورتوں میں سے ایک کو مرد تصور کیا جائے تو دوسری کے ساتھ اس کا نکاح حلال نہ ہوتا ہو. اس طرح دو عورتوں کو ایک ساتھ نکاح میں جمع نہیں کر سکتے. اسی طریقے سے ملکیت رقبہ میں جمع کے اعتبار سے بھی جمع نہیں کر سکتے. دو باندھی سگی بہن آپ کی مملوکہ ہے تو آپ دونوں سے جمع بھی نہیں کر سکتے. एक बांदी से जिमा करो तो उसकी बहन से जिमा नहीं हो सकता। तो मिल्कियते यमीन मिल्कियते रकबा में दो बहनें जमा हो जाए तो दोनों से एक वक्त के अंदर जिमा नहीं हो सकता। हदीस शरीफ के अंदर आता है, जो आदमी अल्लाह और कयामत के दिन पर ईमान रखता हो वो दो बहनों की रहमदानी में अपने पानी को जमा न करे एक साथ, इसलिए नहीं हो सकता। इल्ला मा कद सलफ, जो गड़बड़ियाँ गुज़िश्ता ज़माने में कर डाली, ज़माने जाहिलियत में वो माफ़ है। यानी ऊपर जो मुहर्रमात जिक्र की गई उनसे निकाह करने की वो गलतियाँ हो गई, आइंदा ऐसा मत करियो। फला जुनाह अलैकुम फी, गुज़िश्ता में गुनाह नहीं। इन्नल्लाह कान गफूर रहीमा, यकीनन अल्लाह ताला जो मुमानात से पहले हो चुका उसमें माफ़ करने वाले और तुम्हारे ऊपर बड़े रहम करने वाले हैं। जी
तुम्हारे लिए हराम कर दिया गया है तुम्हारी माँ से मिला करना, और इसके अंदर दादी और नानियाँ भी शामिल हैं, और तुम्हारी बहनों से निकाह करना उसके अंदर बहन की लड़कियाँ भी शामिल है। अगर से नीचे तक
देखो, ये वाहन का जमा बहन रुखते हैं और बीवी और फूफी बीवी और खाला, वही इल्लत जहन में रखने की अजमत कराबत की पामाल हो जाती है। इसलिए कि शौकनों में कभी जोड़ थोड़ा ही होता है। अब बीवी और उसकी बहन दोनों जमा हो जाएगी तो दोनों बहनें बहन होने का रिश्ता भूल जाएगी, ने अखा दिन शौकन होने की वजह से लड़ लड़ करेगी। बीवी और फूफी जमा हो गई तो फूफी और भतीजी वाला रिश्ता नहीं रहेगा, शौकन वाला रिश्ता आएगा और लड़ 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 चालू। जी
तुम्हारी बेटियों से निकाह करना हराम कर दिया गया है, उसके अंदर उनकी बेटियां भी उनकी औलाद भी शामिल है, अगर नीचे तक हो, और अपनी बहनों से निकाह करना बाप की कबील से हो या अल्लाह की बहन हो या सैफ की बहन हो, और अपनी तुम्हारी उनकीियों से निकाह करना हराम कर दिया गया है, यानी तुम्हारी बाप की बहन या और दादा की बहनें, और तुम्हारी खालाओं से निकाह करना हराम कर दिया गया है, यानी तुम्हारी माँ की बहनें और तुम्हारी दादियाँ और तुम्हारे अपनी भतीजे और भांजे से भी निकाह करना हराम कर दिया गया है, उसके अंदर उनकी औलाद उनकी लड़कियाँ भी शामिल है, और तुम्हारी वो माए जिन्होंने तुमको दूध पिलाया हो रजात ने दो साल पूरा होने से पहले पाँच दिन, जैसे कि हदीस में बयान किया गया है, और तुम्हारी रजाई बहनों से भी निकाह करना हराम कर दिया गया है। हदीस के जरिए से बहन भी लाइक कर दी गई है, और वो लड़कियाँ हैं जिनको उनको मौतों ने दूध पिलाया, यानी शोहर की बहनें भी दाखिल यानी खूबियाँ और खालाएँ और भतीजे और भंजियाँ भी हराम कर दी गई, और जो रिश्ता रजाक की बिना पर हराम हो जाता है वो नसब की बिना पर भी हराम हो जाता है, इसको रवायत बुखारी और मुस्लिम ने रिवायत किया है, और तुम्हारी वो माए और तुम्हारी बीवियों की माए भी हराम कर दिया गया है, और तुम्हारी तुम्हारी बीवी की लड़की जो अब तुम्हारे अलावा से हो जो तुम्हारी परवरिश में हो वो सिफत वो गालिब के अतबार से तुरंत उसके मफ़ूम में मुखालिफ का एतबार नहीं किया जाएगा तुम्हारी उन बीवियों से,
यानी परवरिश में न हो और उसकी माँ से जिमा किया,
यानी परवरिश में न हो और उनकी माँ से जिमा किया हो, और तुम्हारी उन बीवियों से जिनके साथ तुमने जिमा किया हो, और हाँ अगर तुमने उनके साथ दुखड़ नहीं किया हो तो उनके साथ निकाह करने में कोई हरज कोई गुनाह नहीं है, कि जबकि तुमने उनको जुदा कर दिया गया हो, और तुम्हारी बेटों की बीवियों से निकाह करना हराम कर दिया गया है, और तुम्हारी
जी والمحصنات من النساء إلا ما ملكت أيمانكم، یہ لفظ احسان سواد کے ساتھ निकाह के लिए बोला जाता है जैसे इस आयत में। नंबर दो, ये लफ्ज आज़ादी के लिए भी इस्तेमाल होता है, जैसे वमन लम यस्तते मिनकुम तौलन वाली आयत में। नंबर तीन, इस्लाम लाने के ऊपर भी ये लफ्ज इस्तेमाल होता है एहसान का। खुलासा ये है कि यहाँ आयत करीमा में हद के अंदर जो सिफत एहसान है हुदूद में, वो यहाँ आयत में मुराद नहीं है। हुदूद के अंदर जो सिफत एहसान की शर्त लगाई जाती है वो आयत करीमा के अंदर मुराद नहीं। ये हुरमत का एक चौथा सबब बयान हो रहा है, मनकोहा होना। जब तक कोई औरत किसी के निकाह में हो, किसी और मर्द से वो निकाह नहीं कर सकती, चाहे मियां बीवी के दरमियान में इज्दिवाजी रिश्ता जैसा होना चाहिए कायम न हो। मसलन 10 साल से मियां बीवी अलग अलग रहते हैं, कभी साथ सोना मिलना नहीं हुआ, तो भी जब तक निकाह कायम है वो औरत किसी और मर्द से निकाह नहीं कर सकती। वल मौसनात, शोहर वाली औरतें, ये कि वो निकाह करे अपने शोहर से जुदाई लेने से पहले, आज़ाद मुसलमान हो या न हो यानी किताबिया हो, उनसे निकाह करना हलाल नहीं है। ये गुनाह भी उम्मत में इस वक्त वजूद में आ रहा है, मनकोहा औरत से लोग जो है ताल्लुकात कायम कर लेते हैं और फिर जो है वहाँ ज़बरदस्ती तलाक लेते हैं देते हैं, या बराए नाम जो इस्लामिक काउंसिलें बनी हुई है वहाँ से ज़बरदस्ती की गैर शरई तफरीक करवा करके निकाह करवा लेते हैं। ये गुनाह भी बहुत आम है एक तरह का। इल्ला मा मलकत अईमानुकुम, मगर जो तुम्हारी ममलूका बांदियाँ हैं कैद में आई तो उनके साथ जिमा करना जायज़ है, अगरचे दारुल हर्ब में उनके शोहर मौजूद हो, इस्तिबराए रहीम के बाद। कहते हैं कि आयत करीमा का शान नुजूल है जंगे अवतास। अवतास के मौके के ऊपर जब बहुत सारी बांदियां गिरफ्तार करके लाई गई तो हजरते सहाबा किराम रिदवानुल्लाह ताला अलैहि मजमाइन ऐसी औरतों से जिमा करने से हिचकिचाते थे, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को उन्होंने सवाल किया, तो उनके सवाल के जवाब में जो है ये आयत करीमा नाजिल हुई, इल्ला मा मलकत अईमानुकुम। अब बांदी की शक्ल क्या होती थी, कुफार से जंग हुई, जंग के नतीजे के अंदर जो बांदियां गिरफ्तार करके लाई गई और उसको मुजाहिदीन के दरमियान के अंदर गनीमत में तकसीम कर दिया गया, तो बांदियों के साथ जिमा करना हलाल होगा। लेकिन इसके अंदर सवाल दिल में खलजान ये रहता है कि इसका तो शोहर दारुल हर्ब में मौजूद है, फिर मैं क्यों उसके साथ जिमा करूं। तो हज़रत इमाम शाफी रहमतुल्लाह अलैह का मसलक ये है इस सिलसिले में कि कैद करके वो लाई गई ये तफरीक का सबब है कि वो दारुल हर्ब से कैदी बनाकर दारुल इस्लाम लाई गई, ये पति पत्नी के दरमियान में तफरीक का बाइस है कि अब उसके शोहर से उसकी तफरीक हो जाएगी। जबकि हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह फरमाते हैं इख्तिलाफ दार ये इल्लत है तफरीक का, कि पहले वो दारुल हर्ब में थी दारुल इस्लाम में आ गई, इख्तिलाफ दारेन हो गया, इसीलिए दोनों के दरमियान में तफरीक समझी जाएगी और उसके साथ निकाह करना हलाल हो जाएगा। इसी वजह से इमाम शाफी रहमतुल्लाह अलैह क्या फरमाते हैं कि अगर शोहर को भी कैद किया गया और बीवी को भी कैद किया गया तो भी इसकी बीवी बतौर बांदी जब मुजाहिदीन में तकसीम कर दी गई तो मुजाहिदीन उसके साथ जिमा कर सकते हैं, क्यों, कैद वाली इल्लत पाई गई। इस वजह से। और हमारे यहाँ ये है कि नहीं, चूँकि वो शोहर साथ में लाया गया है और हमारे यहाँ इख्तिलाफ दायरे ने ये सबब माना गया है, तो इस तरीके से जिमा करना हलाल है। इस्तिबरा क्यों ज़रूरी? ताकि काफिर शोहर का नुतफा उसके पेट के अंदर न होवे, क्योंकि हदीस शरीफ के अंदर आता है कि किसी का नुतफा किसी औरत के पेट में हो तो दो पानी को एक रहम में जमा मत करो। अब पहले से औरत हामिला है और कैद करके लाई गई, अब मुसलमान उसके साथ जिमा करेगा तो पहले से एक नुतफा मौजूद है, अब दूसरा नुतफा उसकी रहमदानी में जमा होगा, जो हदीस की वजह से नाजायज है। इसीलिए इस्तिबराए रहीम बहुत ज़रूरी, कि उसको हैज आ जावे, हैज आने से पता चल जावे कि वो पहले वाले शोहर से हामिला नहीं है, अब जिमा करना जायज। किताब अल्लाह अलैकुम, ये मस्दर की वजह से उसके ऊपर नसब पड़ा गया, यानी ये अल्लाह ताला के अहकाम तुम्हारे लिए मुकर्रर किए गए। वहुहिल्ला लकुम मा वरा ज़ालिकुम, इसमें मारूफ मजहूल दोनों किराते हैं कि तुम्हारे लिए इसके अलावा तमाम की तमाम औरतें हलाल की गई, यानी जो हराम औरतें बयान की गई वहाँ से मा नकहा आबाउकुम से यहाँ तक, इतनी औरतों के अलावा तमाम औरतें तुम्हारे लिए हराम हलाल हैं। लेकिन ये आम मखसूस कहा जाएगा, क्या मतलब? कुरान की दूसरी और आयतों में दूसरी बाज औरतों की हुरमत बयान की गई, वो भी हुरमत में शामिल रहेगी। हदीस पाक के अंदर भी बाज औरतों की हुरमत बयान की गई, वो भी हुरमत में शामिल की गई। उसके अलावा जितनी औरतें होगी वो तमाम की तमाम औरतें तुम्हारे लिए हलाल समझी जाएगी। मालूम हुआ कि हराम औरतें कम है, महदूद है, और हलाल औरतें बहुत ज़्यादा है, इसीलिए हराम औरतों की फहरिस्त कुरान में हदीस में बयान कर दी और उसके अलावा कह दिया गया कि सब औरतें तुम्हारे लिए हलाल। लेकिन शर्त किया, अंतबतहु बिअमवालिकुम, कि तुम उन औरतों को अपने निकाह में लाओ माल दे करके। मुफ्त में थोड़ा ही खरबूजा खाने को मिलता है, माल तो चुकाना पड़ेगा, और माल से क्या मुराद है? मेहर देना पड़ेगा। सदा फतहा स्वाद का और कसरा दोनों तरह पढ़ा जाता है। मेहर देकर निकाह करके लाओ, या एक बांदी का समन खर्च करके उसको अपनी ममलूका बना करके लाओ, तो जिमा करना हलाल होगा। दूसरी शर्त, मुहसिनीन, हिस्न से ये कैद है। हिस्न के माने किला, और किले के अंदर जो औरतें होती है वो बंदिश में आ जाती है। मुहसिनीन का मतलब क्या? कि निकाह के बंधन और निकाह की बंदिश में उसको लाना मकसूद हो, हमेशा के लिए निकाह की बंदिश और निकाह की पाबंदी में लाना मकसूद हो। उसकी वजह से निकाह मुअक्कत, निकाह मुतआ खुद ब खुद जो है खारिज हो जाएगा, क्योंकि उसमें दायमी कायमी बंदिश और बंधन नहीं होती, वो एक आरजी मामला होता है। गैर मुसाफिहीन, ये सफहुन से मुश्तक है। गैर मुसाफिहीन, सफ़ा के माने आते हैं पानी बहाने के, यानी सिर्फ मनी निकाल देना मकसूद न हो, शहवत रानी पूरी करनी मकसूद न हो, जिना करके शहवत की तकमील मकसूद न हो, बल्कि नस्ल और हुसूल औलाद और ज़िंदगी भर निबाह ये मकसूद हो। फमस्तमता तुम भी मिनहुन्न फ़ातूहुन्न उजूरहुन्न, सो जिन औरतों से तुमने फ़ायदा उठा लिया निकाह करने के बाद तो उनको उनका मेहर दे दो। फ़ायदा उठा लिया यानी जिमा कर लिया, और फमस्तमता तुम मुतलक है, इसलिए हज़रत इमाम अबू हनीफ़ा रहमतुल्लाह अलैह ये फरमाते हैं कि मामूली फ़ायदा भी उठा लिया मेहर दे देने की, यानी खलवत सैया की शक्ल में, क्योंकि खलवते सहिया हो गए, औरत ने अपने फायदा आपके सामने पेश कर दिया। अब आप फायदा उठाने से कासिर रहे तो आपका कसूर है। तो खलवते सहिया की बुनियाद के ऊपर भी अहनाफ के यहाँ इस्तिमता मुतहक्कक हो जाएगा और औरत को मेहर पूरे पूरी देनी पड़ेगी। अल्लती फरद तुम लहुन्न, जो मेहर तुमने निकाह के वक्त पर उनके लिए मुकर्रर की थी। फ़ातुहुन्ना उजूरहुन्ना फरीदा, मुकर्ररा मेहर दे दो, और मुकर्ररा न हो और तलाक हो जाए तो मेहर मिसल पर फैसला करना पड़ेगा। वला जुनाहा अलैकुम फीमा तरादैतुम बिही मिन बादिल फरीदा, कोई हरज नहीं है कि मेहर मुकर्रर करने के बाद तुम और वो औरतें आपस में मेहर को कम या ज्यादा करने पर राजी हो जाओ। हत्तुहा, सब मेहर खत्म करो या बाज मेहर खत्म करो या मेहर बढ़ाओ, उसके लिए राजी हो जाओ, उसमें कोई गुनाह नहीं। क्या मतलब? निकाह के वक्त पर जो मिकदार मेहर की तय की गई, जैसे एक औरत के साथ आपका निकाह हुआ और जो है 25,000 रुपये मेहर तय हुए, निकाह होने के बाद जो है आपने देखा कि अरे अरे ये तो कितअतुल कमर है और मैंने सिर्फ 25,000 मेहर दी, चलो 50,000 कर दो, खुशी से बढ़ाओ, तो बाद में बढ़ाना जायज है, गुंजाइश है। दूसरी सूरत, आपने 1,00,000 रुपये मेहर दे करके निकाह किया और उसने देखा कि ओहो मेरे शोहर तो हाफिज साहब है, मौलाना साहब है, मैं तो बहुत खुश नसीब के ऐसे बहुत बुजुर्ग आदमी के निकाह में मैं आई, क्या इनसे 1,00,000 रुपये मेहर लेने का, ये तो 25,000 देवे तो भी चले, चलो 75,000 माफ कर दो। तो ऐसी खुश नसीब बीवी अल्लाह करे आपको मिले और उसने खुशी से जो है आपका मेहर कम कर दिया, तो ये भी जायज। या मुकम्मल मेहर की मिकदार माफ कर देवे कि भाई मुझे आप जैसा शोहर मिल गया, यही क्या कम है कि मैं मेहर का मुतालबा करूं, या तेरे जैसी बीवी मिल गई तो मेहर क्या सब कुछ दे दूं। इस तरीके से कमी बेशी जो है जायज है शरान। इन्नल्लाह कान अलीमन हकीमा, यकीनन अल्लाह ताला मखलूक को जानने वाले और तमाम कामों की हिकमत और तदबीर को अल्लाह ताला जानने वाले हैं। जी,
औरतों पर हराम की गई शादीशुदा औरतें, औरतों में से एक निकाह करे उनके शौहर की मुबारकत से पहले, चाहे वो मुसलमान आजाद हो या न हो, मगर जो कि तुम्हारी ममलों का मानिया है, जो यानी जो कहकर के रह गई, जो तुम्हारे लिए है कि तुम उनसे वही कर वही करो, अगर जो उनके लिए उनके शौहर और हरब में हो इस्तिबरा के बाद, अल्लाह रब्बुल आलमीन ने अहकाम अल्लाह के अहकाम के मुकर्रर किए गए हैं तुम पर, और अहल मारूफ तरीके से पढ़ा जाएगा और मौजूद पढ़ा जाएगा, ये तुम्हारे लिए हलाल है जो इसके बाद है, यानी इन हराम करदा औरतों के बाद अलावा जो औरतें वो तुम्हारे लिए हलाल है। अपने निकाह में जो औरतें लाओ तो तुम उनके लिए माल देकर ले आओ, चाहे वो महर के तरीके पर हो या समन के तरीके पर हो, और निकाह में जाना मकसूद हो न ये कि
ये सवाल है। आजकल गैर मुस्लिम अफवाज मुस्लिम ममालिक पर हमला करती है और मुसलमान औरतों से जीना करती है, सीमा थोड़ी जीना। तो अगर ये लोग इश्काल करें कि इस्लाम में भी तो जन्म के बाद पता हासिल होने की सूरत में, तो क्या जवाब दिया जाए? मसला समझाए नहीं। बानियों से जिमा कब हलाल है? जब वो ईमान कबूल करे तब, या अहनाफ के नज़दीक किताबिया हो तब, तो इस्लाम लाने के बाद है ना जिमा। दूसरी बात, ममलू का बानी की जिम्मेदारियाँ किसी नहीं, उसकी सारी जिम्मेदारियाँ अपने ऊपर, उसका खाना, उनका कपड़ा, उनकी रिहाइश, यहाँ तक कि हुजूर ने इरशाद फरमाया जैसा तुम खाओ ऐसा गुलाम बादी को खिलाओ, जैसा तुम पहनो ऐसा उनको पहनाओ, जैसे तुम रहो ऐसे उनके साथ रहो, और बादियों के साथ उसने सुलूक करो। गोया सारी जिम्मेदारी सर पे लेकर फिर जिमा की इजाज़त दी, ऐसे थोड़ी इजाज़त दी। और वो लोग जो करते हैं वो तो मजालिम करते हैं। زمین آسمان کا فرق ہے دونوں میں. جی
یہ کہ نکاح میں لانا مقصود ہو اور جنا کرنا مقصود نہ ہو, بس جو سب کے دلے کی طاقت رکھتا ہو عمرے سے تو ان کو مہر دے ہوتی کے لے کر تو ان کے ساتھ نکاح کرے اور بھی ہوتی کرے اور ان کے اور ان کو دے ہوئے ان کی مجرت جانی مہر دے ہوئے جو تم نے ان کے لیے مقرر کی ہے, اور تم پر کوئی گناہ نہیں ہے کہ تم ان پر راضی ہو جاؤ. تم اور وہ اس معاملے میں کہ فرض کرنے کے بعد اس کو بالکل ختم کر دے یا اس کے بعد کو ختم کر دے یا اس کو زیادہ کر دے, یقیناً اللہ رب تعالیٰ خوب جاننے والے اور حکمت والے ہیں.
وَمَن لَّمْ يَسْتَطِعْ مِنكُمْ طَوْلًا أَن يَنكِحَ الْمُحْصَنَاتِ الْمُؤْمِنَاتِ فَمِمَّا مَلَكَتْ أَيْمَانُكُم مِّن فَتَيَاتِكُمُ الْمُؤْمِنَاتِ. ایمرجنسی صورت حال کا بیان ہے اس آیت میں, مجبوری کی صورت حال کا بیان ہے اس آیت میں. آزاد عورت سے نکاح کرنا اور نبھانا آسان تھوڑا ہی ہے, خرچے دینے کے, کپڑے دینے کے, مکان دینے کا, حقوق ادا کرنے کے, اور غریب آدمی اتنا سارا کہاں سے لا رہے تو کیا کرے غریب آدمی جس کے پاس بیوی کو خرچے کا انتظام نہ ہو, کپڑے کا انتظام نہ ہو, مکان کا انتظام نہ ہو, تو بیچارہ غریب کیا کرے. تو ارشاد فرمایا, اور جو آدمی تم میں سے گھینا اور مالداری نہ رکھتا ہو کہ کسی آزاد عورت سے وہ نکاح کرے, ایمان والی سے نکاح کرے. المومنات کی قید آیت کے اندر غالب الوقوع ہے, یعنی مومن مومنہ سے ہی نکاح کرے گا, قید احتراضی نہیں ہے, اہل کتاب سے بھی نکاح کر سکتا ہے. تو پھر باندھیوں سے تم نکاح کر لو جو ایمان والی باندھیاں ہوں. کیا مطلب؟ کسی مسلمان کی ملکیت کے اندر جو مومنہ باندھی ہے اس سے تم نکاح کر لو, اس لیے کہ مومنہ باندھیوں سے نکاح کرنا بہت آسان ہے, صرف مہر دینی پڑے گی, اور باندھی کی مہر تو بہت معمولی ہوا کرتی ہے, اقل مقدار کے اوپر آ جاؤ مہر کی, جو عناف کی یہاں تو بہت کم ہے, صرف 10 درہم مہر دینے کی بس اور کچھ نہیں. اب اس کے بعد مسئلے میں ایک شکل یہ ہے کہ وہ باندھی رات کو آقا کے یہاں ہی رہتی ہے کام کاج کرنے کے لیے. نکاح کرانے کے بعد آقا اس باندھی سے جیما تو نہیں کر سکتا, چونکہ آقا نے نکاح کرا دیا, لیکن وہ کام کاج کے لیے آقا کے گھر پر ہی رہتی ہے. مثلاً آقا یہ کہتا ہے کہ میری باندھی تو میری اتنی چاہیے تھی کہ رات کو مجھے جب تک سر پہ تیل نہ لگاوے مجھے نیند نہیں آئے گی, اسی لیے رات کو میرے یہاں رہے گی, تہجد میں اسی کے ہاتھ کی چائے مجھے پینی پڑتی ہے, اسی لیے تہجد میں بھی یہ باندھی مجھے ہی چاہیے, اسی لیے رات کو میں تیرے یہاں نہیں بھیجوں گا. تو اگر وہ باندھی اپنے آقا کے یہاں شب باشی کرتی ہے تو شوہر کے ذمے کچھ بھی واجب نہیں, بس صرف مہر دیا چھٹی, رہا جمع تو چانس لے لینے کا, جہاں موقع ملے وہاں پر جمع کر لینے کا, ضرورت اپنی پوری کرو اور خرچے کی کوئی ذمہ داری نہیں. کتنا آسان بتلا شریعت نے راستہ بتلایا. تو جو آدمی کسی آزاد عورت سے شادی کرنے کی مالداری نہیں رکھتا, وہ مومنہ آزاد عورت سے شادی نہیں کر سکتا, تو وہ باندھیاں ایمان والیوں سے نکاح کر لے رہے. اب تم کہو کہ اس زمانے میں باندھی نہیں ہے, ساری دم والیاں ہیں, تو کیا کریں گے؟ تو مشکات کے اندر جلد ثانی میں پہلے ہی صفحے پر آپ اس کا علاج پڑھ چکے, ومن لم یستطیع, جیسے کہ ابھی تم آپ ابھی طاقت نہیں رکھتے ہو, چونکہ ابھی تو نکاح کرنے جاؤ گے تو زحال علم فی افخاذ النساء, اس کے مصداق بنو گے, اور باندھیاں نہیں ہیں تو کتاب النکاح کی پہلی روایت میں پڑھ لیا نہیں, ومن لم یستطیع فعلیہ بالصوم فإنه له وجاء, نفل روزے رکھو. ابھی پڑھنے کے زمانے میں ومن لم یستطیع ہے تو روزے نفل رکھو کثرت سے, باندھیاں میسر نہیں ہے تو نفل روزے رکھو, پارٹی مت کھاؤ. وَمَن لَّمْ يَسْتَطِعْ مِنكُمْ وَاللَّهُ أَعْلَمُ بِإِيمَانِكُمْ, اللہ تعالیٰ تمہارے ایمان کو جانتے ہیں, ظاہر پر اکتفا کیا گیا اور دل کے راز کو اللہ تعالیٰ نے حوالے کر دیا, اس لیے کہ اللہ سبحانہ و تعالیٰ ہر ایک چیز کی تفصیلات کو جانتا ہے. دراصل اس زمانے کے اندر جب باندیاں بھی دنیا میں میسر تھی، آزاد انسان باندیوں سے نکاح کرنے کو معیوب سمجھتے تھے کہ یہ تو ایک عیب ہے، اور شرعاً غیر پسندیدہ بھی ہے باندیوں سے نکاح کرنا. لیکن علامہ سیوطی فرماتے ہیں ورب اما، بہت سی باندیاں ایسی ہوگی جو آزاد عورت کے مقابلے کے اندر بڑی ہوئی ہوگی. آپ ہدایہ کے حاشیے میں پڑھو گے باندیوں کے فضائل علمی کا، وہ کتاب السیدی و الزبائح کے اندر وہاں دو باندیوں کا مکالمہ پڑھنے کو ملے گا، تو اس میں آپ دیکھو گے کہ دونوں باندیوں کا علم کا کتنا اونچا مقام ہے، اور کیسی دونوں جو ہے اپنے اپنے فعل پر کتنا مضبوط استدلال کرتی. وہاں حاشیے میں پورا واقعہ پڑھ لینا، ہدایہ کے حاشیے میں ہے. اور یہ باندیوں کے ساتھ نکاح کا انس دلانا ہے، یعنی نفرت کو دور کرنا ہے، کہ باندیاں اگر مومنہ ہے تو اس صورت کے اندر نکاح کرنے میں تمہیں کیا حرج ہے، کر لو. رابعہ بصریہ بھی تو باندھی تھی کسی کی، اپنی بہنوں میں چوتھے نمبر کی تھی، اس لیے رابعہ نام ہے اس کا، اور باندھی تھی کسی کی یار، اور پھر جو ہے ان کی آزادی ہوئی. بعضکم من بعض، تم آپس میں ایک ہی جیسے تو ہو، آزاد غلام مسلمان ہونے کی حیثیت سے آپس میں ایک جیسے تو ہو. مفسرین نے بڑا زوردار نقطہ لکھا کہ بعضکم من بعض نے کبر نخوت کی جڑ کاٹ دی، کہ مومن آزاد یا غلام کوئی فرق نہیں پڑتا، سب برابر برابر ہے. آزادی کی وجہ سے کبر اور غلامی کی وجہ سے حقارت دل میں نہیں آنی چاہیے. انتم وہن سواہن فی الدین، کہ تم اور وہ باندیاں سب دین کے اعتبار سے برابر برابر ہے، لہذا نکاح باندیوں سے کرنے میں آر نہیں ہونا چاہیے. فَانْكِحُوهُنَّ بِإِذْنِ أَهْلِهِنَّ، تم ان باندیوں سے نکاح کرو ان کے مالکوں کی اجازت سے، مالکوں کی اجازت لے لینے کی سرپرستوں سے. دیکھو بھائی، شریعت نے باندیوں کے ساتھ نکاح کرنے کی اجازت دی مجبوری کے عالم میں، اس لیے آگے آیت میں آ رہا ہے ذالک لمن خشیت خشی العنت منکم، مجبوری میں یہ اجازت ہے. کسی کو زنا میں پڑنے کا اندیشہ ہو، آزاد عورت سے نکاح کی طاقت نہ ہو تو باندی سے نکاح کر لے وے. اور آگے فرمایا وان تصبرو، صبر کر کے باندی سے نکاح نہ کرو، اس کو بہتر قرار دیا. کیا وجہ؟ نمبر ایک، آزاد عورتوں میں جو زندگی گزارنے کا سلیقہ اور ڈھنگ رنگ ہوتا ہے وہ باندیوں میں نہیں ہوتا، چونکہ ان کو بیچاریوں کو آقا کی خدمت کی وجہ سے زندگی گزارنے کا سلیقہ رنگ ڈھنگ سیکھنے کا موقع ہی نہیں ملتا ہے. نمبر دو، اولاد جو ہوگی وہ آقا ماں کے تابع ہو کر آقا میں جائے گی، غلام اولاد ہوگی. نمبر تین، مملوکہ باندی بیوی تو لطف نہیں ہوتا، مملوکہ باندی اگر کسی کی بیوی بن جائے تو اس بیچاری کی زندگی میں اور اس کے ساتھ نکاح کرنے والے کی زندگی میں کوئی لطف نہیں ہوتا. کیوں؟ اس لیے کہ اس باندی کو اپنے آقا کو سنبھالنا ہے، آقا کی خدمت، آقا کے احکامات کو پورا کرنا، یہ سب کام اس باندی کو بیچاری کو کرنا ہے، اور ادھر شوہر کے جسمانی تقاضے کو بھی پورا کرنا، تو کشی کشی رہے گی، کھینچی کھینچی رہے گی، اسی لیے زندگی میں وہ لطف باقی رہتا نہیں. چوتھی بات، اس باندیوں کو آقا کی خدمت کی وجہ سے بازار وغیرہ بھی جانا پڑے گا. اور دیکھو یہ مفسرین جو حکمت لکھتے ہیں اس پر غور کرو کہ باندیوں کو آقا کی خدمت کو پورا کرنے کے لیے بازار وغیرہ بھی جانا پڑے گا، مرد سے خلط ملط بھی کرنا پڑے گا، اور اس کا شوہر اس چیز کو گوارا نہیں کرے گا کہ میری بیوی کسی مرد سے خلط ملط کرے اور بازاروں میں جائے گھومے پھرے. گویا اس زمانے کے اندر آزاد عورتوں کا کام کاج کے لیے بازاروں میں گھومنا اعلیٰ درجے کا مایوس سمجھا جاتا تھا. بازار کے لیے بانیاں ہوتی تھی اور آزاد عورتیں تو وقر نفی بیو دکن کے مزداق ہوا کرتی تھی. اب الٹا زمانہ آ گیا, کام والی گھر میں اور بیوی بازار میں. تو یہ حکمت حضرات مفسرین نے لکھی ہے, فنکحوہن بإذن اہلہن, تو ان کے موالی اس کی اجازت لے کر تم ان سے نکاح کرو. وآتوہن اجورہن بالمعروف, اور ان بانیوں کو ان کا مہر دستور کے مطابق دے دو. ٹال مٹول مت کرو, مقررہ مہر میں کمی مت کرو. محصنات, اس حال میں کہ وہ بانیاں عفیف اور پاک دامن ہوئے. یہ تو آزاد عورتوں میں بھی مرغوب ہے کہ پاک دامن عورت سے شادی کرنے کی, چھپائے لے کاٹلے ہوئے تو شادی نہیں کرنے کی. غیر مسافحات, اور جو صرف پانی بہانہ مقصود نہ ہو, جو علانیہ زنا کرنے والیاں ہو, ایسیوں سے نکاح مت کرو. ولا متخذات اخدان, اور ان سے چھپی دوستیاں مت کرو. اخلا, خفیہ دوستیاں قائم مت کرو جس کے ذریعے چپکے چپکے تم زنا کرو, یعنی گرل فرینڈ مت بنا, اس کا یہ ترجمہ ہے. ولا متخذات اخدان, گرل فرینڈ بوائے فرینڈ یہ مت بناؤ. اور جو ایک ہمارے ملک کا قانون بنا ہے لیو ان ریلیشن, کہ بغیر نکاح کے رہو ایسے لیو ان ریلیشن, یہ ہے ولا متخذات اخدان. چلو,
اور دوسرے سے دوسرے سے مالدار نہ ہو تو نکاح کرے آزاد محسنہ سے اور مومنہ سے, اور وہ جگہ کا غالب پر جاری ہوگی, بس وہ اس کا مقبول مخالف نہ سمجھا جائے. پر جو شخص کی دن سے مالک ہو تو مہان احمد کا تو نکاح کرے, اور جو شخص کی مومنہ خدایا میں سے ہو اور اللہ رب العالمین جانتا ہے تمہارے احمد کو, تو تم اس کے ظاہر کا ظاہر پر اتفاق کیا جائے گا, اور اس کے باطن کی طرف نہ دیکھے. اس لیے کو جاننے والا ہے اس کی تفاصل کو, اور بانڈی کبھی آزاد کے مقابلے میں زیادہ فضیلت والی ہوتی ہے, اور یہ عورتوں اور بانڈیوں کے ساتھ نکاح کرنے میں منصف کی وجہ سے ہیں, اور تم میں سے بعض کو بعض پر ہوتی ہے, یعنی تم اور وہ دین کے اعتبار سے برابر ہوتی ہے, اور تم ان عورتوں کے ساتھ نکاح نہ کرو. بس ان کے ساتھ نکاح کرو تو ان کے آقاؤں سے اجازت دے دو, اور ان کو دے دو ان کی عدرت یعنی مہر بھلے طریقے سے, نہ اس میں تان بدل کرو اور نہ ان میں کمی کرو, اور حال ہی کہ وہ عفیف ہو, پاک دامن ہو, اور اسی پانی بہانا مقصود نہ ہو چھپی طریقے سے, اور نہ چھپے طور پر ان کے ساتھ دوستیاں کیا کرو.